यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल्सिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीद्वारा राजीनामा र गाइमी आदिका कारण चीनमा करिब 3 लाख मानिस विस्थापित। अब समाचार विस्तारमा। मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गरेको छ। चालू आर्थिक वर्षको बजेटको उद्देश्य प्राथमिकता कार्यक्रम 16 पञ्चवर्षीय योजना राष्ट्र बैंकको चौथो रणनीतिक योजना र प्राप्त सुझावलाई समेटेर मौद्रिक नीति जारी गरिएको नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले बताउनुभयो। मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण ढंगले लचिलो व्यवस्था गरिएको गवर्नर अधिकारीले बताउनुभयो। नीतिले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड़ दिँदै वित्तीय स्थायित्वमा जोड़ दिएको छ। मौद्रिक नीतिले संस्थागत शेयर कारोबारको 20 करोड़को सीमा हटाएको छ भने मुद्रा स्फीति 5% हाराहारीमा राख्ने लक्ष्य लिएको छ। कम्तीमा 7 महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी विनिमय संचित कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा हिजो सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताउनु भएको छ। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीको शपथ समारोहमा उहाँले मौद्रिक नीतिले समर्थन पाएको बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकको मनोबल कमजोर भएका बेला 16 आवाधिक योजना बनेकाले समृद्ध नेपालका नीति योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लैजान योजना आयोगका नवनियुक्त पदाधिकारीलाई सुझाव दिनुभयो। नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष 2081-82 मौद्रिक नीति तुलनात्मक रूपमा केही लचक आएको टिप्पणी गरेको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिका केही पक्ष सकारात्मक रहेको र केही विषय अझै सम्बोधन हुन नसकेको चेम्बरले जनाएको हो। हिजो एक विज्ञप्ति जारी गरी चेम्बरले मौद्रिक नीति मार्फत बैंक दर र नीतिगत दर घटाइएको विषयलाई सकारात्मक रूपमा लिएको जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदका काम कारवाही र अभ्यासलाई सत्य तथ्य र वस्तुनिष्ठ आधारमा इमानदारीतापूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाका पदाधिकारी र संचारकर्मी बीचको अन्तर्क्रियामा उहाँले आफूले लेखेका समाचारलाई आम नागरिकले कुन रूपमा लिएका छन् भनी आत्मसमीक्षा गर्न समेत अनुरोध गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासलाई चुस्त दुरूस्त तुल्याउन र राज्य प्रणालीलाई बलियो बनाउन संसद र संचार माध्यम मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका 3 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिनुभएको छ। विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हिजो उहाँहरूले राजीनामा बुझाउनु भएको हो। माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन भने कायमै राखेर मन्त्रीको राजीनामा दिएको हो। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्गोले सहभागी मन्त्रीहरूले राजीनामा दिए पनि तत्कालका लागि सरकारलाई दिएको समर्थन भने कायमै रहने बताउनुभयो। नेकपा माओवादी केन्द्रका कोशी प्रदेशमा 13 जना सांसद रहेका छन्। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य र सूचना प्रविधि समितिले सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी उपसमितिले रेडियो नेपाल र नेपाल टेलिभिजनका पदाधिकारीहरूसँग विधेयकका विषयमा छलफल गरेको छ। छलफलमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सार्वजनिक सेवा प्रसारण विदेशको नकल नभई देश सुहाउँदो हुनुपर्ने पक्षमा सरकार रहेको तथा व्यवस्थापिका र कार्यपालिका बीच द्वन्द नहुने गरी कानूनको निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा संचार मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुर र कानून मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्राप्त अधिकांश सुझावहरू विधेयकमा समेटिएको जानकारी दिनुभयो। छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासको महत्वलाई कायम राख्दै विधेयकलाई परिष्कृत गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले दुवै संस्थाको हाल प्रयोगमा रहेका डिजिटल प्लेटफर्मलाई समेत विधेयकमा समेटिनुपर्ने, श्रोता तथा दर्शक परिषद, पदपूर्तिको व्यवस्था, आचार संहिता, प्रसारण हुने सामग्रीहरूमा पर्ने उजुरीको छानबिन तथा जाँचबुझ समितिको व्यवस्था गरिनुपर्ने र सार्वजनिक सेवा प्रसारणको आर्थिक सुनिश्चितता हुनुपर्ने सुझाव पनि दिनुभयो। सार्वजनिक सेवा प्रसारणको कार्यकारी अध्यक्ष र पूर्व प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सिफारिश स्वतन्त्र निकायबाट हुनुपर्ने व्यवस्था विधेयकमा गर्न कार्यकारी निर्देशक केसीले सुझाव दिनुभयो। यस्तै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले वनले सार्वजनिक सेवा प्रसारणको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सिफारिश गर्न प्रतिनिधि सभाका सभामुख वा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा समिति गठन गर्न विधेयकमा व्यवस्था गरिनुपर्ने र प्रमुख कार्यकारी अधिकृत खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्ने सुझाव दिनुभयो। उपसमितिका सदस्य सांसद रामप्रसाद चौधरीले विधेयक चाँडै नै समितिबाट टुंगो लाग्ने बताउनुभयो। उपसमितिका संयोजक सांसद छविलाल विश्वकर्माले उपसमितिमा विधेयकमाथि पर्याप्त छलफल भएको तथा रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्राप्त सुझावहरूको थप अध्ययन गरेर साझा धारणा बनाई विधेयकलाई चाँडै पूर्णता दिइने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभाका सांसदहरूले सीमान्तकृत जाति वर्ग र समुदायका लागि संविधानले व्यवस्था गरेका हक अधिकार बारे सूचना साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले अझै पनि पछि परेका समुदायहरू आफ्ना हकबारे जानकार हुन नसकेको भन्दै राज्यका निकायबाटै सचेतना कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड़ दिनु भएको हो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल संचालक समितिले रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलाई विदाई गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीको अध्यक्षतामा हिजो बसेको बैठकले कार्यकारी निर्देशक केसीलाई विदाई गरेको हो। विदाई कार्यक्रममा अध्यक्ष सुवेदीले 94% जनसंख्यामा रेडियो प्रसारण पहुँच पुर्याउनमा कार्यकारी निर्देशक केसीको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। कार्यक्रममा कार्यकारी निर्देशक केसीले आफ्नो कार्यकालमा भएका कार्यहरूको जानकारी गराउनु भएको थियो। 2049 साल पुसदेखि निरन्तर रेडियो नेपालमा कार्यरत केसी 2077 साउन 12 गते मन्त्री परिषदको निर्णय अनुसार रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो। अब खेल समाचार। विश्व खेलकुदको महाकुम्भका रूपमा स्थापित ओलम्पिकको 33औं ग्रीष्मकालीन ओलम्पिक पेरिस ओलम्पिक औपचारिक रूपमा शुरूआत भएको छ। विश्वभरका 10,000 भन्दा बढ़ी खेलाड़ीको यस पटकको ओलम्पिकमा सहभागिता रहनेछ। 16 दिनसम्म चल्ने ओलम्पिकमा कुल 32 खेलको 329 विधामा प्रतिस्पर्धा हुनेछ। अब अन्तर्राष्ट्रिय समाचार। चीनमा आएको गाइमी आदिका कारण करिब 3 लाख मानिस विस्थापित भएका छन्। विस्थापितलाई हिजो चिनिया अधिकारीहरूले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमा बिहिबार सार्वजनिक सेवा अवरूद्ध भएको थियो भने ताइवानमा 5 जनाको मृत्यु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूद्वारा राजीनामा र गाइमी आदिका कारण चीनमा करिब 3 लाख मानिस विस्थापित। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ।